الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله نبي کریم رؤوف الرحیم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کا فرمان عظمت نشان ہے کہ تم اپنی مجلسوں کو مجھ پر درود پاک پڑھ کر آراستہ کرو کہ کل بروز قیامت تمہارا یہ درود پاک پڑھنا تمہارے لیے نور ہوگا۔ صلو علی الحبیب صلی اللہ تعالیٰ علی محمد۔ پیارے پیارے مدنی چینل کے ناظرین، الحمدللہ دعوت پروگرام کے نئے ایپیسوڈ کے ساتھ، نئے موضوع کے ساتھ آپ کی بارگاہ میں حاضر ہے۔ جیسا کہ آپ جانتے ہیں، اس پروگرام میں ہم یہ پیغام دینا چاہتے ہیں کہ جب گھر پہ دعوتیں ہو ہی رہی ہیں، ہم دعوتیں کر رہے ہوتے ہیں، دعوت کرنا فی نفسی ہی ثواب کا کام ہے اگر رضا الہی کی نیت ہو، لیکن کاش کہ اس میں ایک نیت نیاز کی بھی شامل کر لی جائے، کسی بزرگ کی نیاز کر لی جائے۔ تو ایک تو یہ پیغام دے رہے ہوتے ہیں، دوسرا ایک پیغام یہ ہم دیتے ہیں کہ دعوتوں میں جو بیٹھ کر فضول گفتگو، غیبتیں، چغلیاں، نہ جانے کیا کیا ہو رہا ہوتا ہے، آپ مجھ سے بہتر جانتے ہیں، تو کیوں نہ ان گفتگو کی جگہ ہم اچھی گفتگو کریں، اصلاحی گفتگو ہو، ہمیں بھی فائدہ ہو، سامع کو بھی فائدہ ہو، سننے والے کو بھی فائدہ ہو، اور کاش کہ یہ دعوت جو ہے ہمارے لیے ذریعہ نجات بن جائے۔ تو یہ ہماری طرف سے پیغام جو ہے ناظرین کرام کو دیا جاتا ہے۔ تو آج انشاءاللہ عزوجل ہم ایک نئے موضوع کے ساتھ آپ کی بارگاہ میں حاضر ہیں، اور آج بھی جیسا کہ ہر پروگرام میں ہوتا ہے، ایک بڑی عظیم شخصیت کا جو ہے ذکر ہوگا۔ جیسا کہ پچھلی مرتبہ بھی ہم نے اہل بیت اطہار کے بہت ہی بڑے بزرگ سیدنا امام جعفر رضی اللہ تعالیٰ عنہ کی شخصیت کا ذکر کیا تھا، اور اس مرتبہ بھی جن کی نیاز کی جائے گی وہ بہت بڑی اہل بیت اطہار کی شخصیت ہے۔ انشاءاللہ عزوجل ان کے بارے میں پروگرام کے آخر میں تفصیل سے بتایا جائے گا اور ساتھ میں نیاز کی جائے گی۔ آپ ہمارے ساتھ بندھے رہیں۔ اس سے پہلے کہ اپنے موضوع کی طرف بڑھیں، آئیے ہم دیکھتے ہیں کہ آصف بھائی نے آج کیا نیاز تیار کر رکھی ہے۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ، کیسے ہیں آصف بھائی؟ خیریت سے ہیں؟ سبھی ٹھیک ٹھاک ہے ماشاء اللہ۔ بڑی خوشبو آ رہی ہے، آج کیا بنایا آپ نے؟
آج پلاؤ بنایا ہے، مٹر کا
پلاؤ۔ ماشاء اللہ، مٹر پلاؤ، کیا بات ہے، سبحان اللہ۔ تو چلیں جی، بن چکا ہے مکمل؟ چلیں ماشاء اللہ، آپ اپنے کام میں لگے رہیں، ہم اپنا پروگرام جاری رکھتے ہیں، جزاک اللہ خیر۔ ناظرین کرام، آج کا جو ہمارا موضوع ہے وہ بہت ہی اہمیت کا حامل ہے۔ ہم میں سے اکثر لوگ جو ہے اس چیز کا شکار رہتے ہیں جو میں چیز ذکر کرنے والا ہوں، ہماری زندگی کا ایک حصہ ہے، اور ہم شاید اپنی زندگی کا اکثر حصہ اسی میں گزار دیتے ہیں۔ ٹرین کے انتظار میں بیٹھے ہوئے، ٹائم پاس نہیں ہو رہا، تو کیسے کیا جائے ٹائم پاس؟ اچھا جناب، روزہ رکھا ہوا ہے، دن نہیں گزر رہا، ٹائم پاس کیسے کریں بھائی؟ گھر میں بیٹھے ہوئے بور ہو رہے ہیں، تو یہ بورنگ کا لفظ، یہ ٹائم پاس کا لفظ، یہ ٹائم پاس کیسے کریں؟ اب وہ ٹائم پاس کے چکر میں ہم گناہوں میں پڑ جاتے ہیں، ہمیں یہ سمجھ نہیں آتا کہ ہم وقت کو نہیں گزارتے، وقت ہمیں گزار دیتا ہے۔ تو یہی آج ہمارا موضوع ہے۔ ماشاءاللہ ہمارے درمیان جو ہے مدنی چینل کی جانی مانی شخصیت مفتی شفیق عطاری دامت برکاتہم العالیہ موجود ہیں، انشاءاللہ عزوجل ان سے ہم مدنی پھول لیں گے۔ اس کے متعلق مفتی صاحب یہ ارشاد فرمائیں کہ آج کے زمانے میں یہ لفظ بڑا عام پایا جاتا ہے، ایک بورنگ، ایک ٹائم پاس۔ تو ہم ٹائم پاس کے لیے، ٹائم پاس کرنے کے لیے اکثر گناہوں کا ذریعہ اختیار کرتے ہیں، اور سمجھتے ہیں کہ ہاں یار، اس میں مزہ آ رہا ہے، اسی میں ٹائم پاس ہوگا۔
بسم اللہ الرحمن الرحیم۔ ٹائم پاس اس وقت عام طور پہ لوگ بولتے ہیں کہ جب ان کو کوئی کسی طرح کا قابل ذکر کام نہیں ہے،
جی
آج آفس سے چھٹی ہے، جی یا کسی کے انتظار میں، اور اب بیچ کا جو وقت ہے وہ سمجھتے ہیں کہ یہ فضول ٹائم ہے، یا اس کو ٹائم پاس کرنا ہے۔ اگر ہم دیکھیں کسی بھی آدمی کے پاس فراغت کا وقت ہونا، اس کا فارغ ہو جانا، آپ کو دنیا میں کئی طرح کے افراد بھی ایسے ملیں گے جن کے پاس اتنا ٹائم نہیں ہے کہ وہ اپنے آپ کو بھی ٹائم دے، ٹھیک ہے، अपने आप को संवारने या संभालने का वक्त, अपनी फैमिली को देने का वक्त वो भी नहीं होगा। हालांकि नबी मोहतरम सल्लल्लाहु ताला अलैहि वसल्लम ने हमें जो तालीम दी है तो उसमें इस चीज़ का भी हमें तरबियत फरमाई है कि आपके औकात कार के अंदर आपकी फैमिली का भी हक है, आपके इस वक्त में आपके घर पे आने वाले मेहमान का भी हक है, और ये फरमाया तुम्हारे अपने नफ्स का भी तुम पर हक है, यानी तुम उसको भी टाइम दोगे, उसके आराम के तकाजे हैं, दीगर हैं, वो भी आप उसका भी ख्याल करो। गोया कि ये टाइम मैनेजमेंट और टाइम सेटिंग ये पूरी हमें खुद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम इसकी तालीम दे रहे हैं और ये फरमा रहे हैं। बल्कि यहाँ तक फरमाया कि दो नेमतें ऐसी हैं उसमें से एक नेमत फारिग रहने को भी कहा गया, यानी किसी के पास ये फरागत की नेमत है तो इसको अगर वो फ़ायदा उठाता है इससे, अपने इस फारिग रहने वाले औकात में कोई ऐसे काम कर लेता है कि वो अल्लाह और उसके रसूल को राजी कर लेता है तो ये उसके लिए बहुत बड़ी नेमत है। हम में से कई लोग ऐसे हैं जो आज चाहते हैं कि मुझे कोई टाइम मिले तो मैं ये काम कर लेता, लेकिन उसके पास टाइम ही नहीं, बिल्कुल अभी वो इतने बिजी हो गए। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जब एक शख्स को नसीहतें फरमाई थी कि तुम पांच चीज़ों को पांच पर गनीमत जानो, उसमें से एक ये है कि तुम अपने फारिग रहने को गनीमत जानो, कहीं ऐसे नहीं तुम मसरूफ हो जाओ,
बिल्कुल
एक उम्र का तकाजा है कि जिसमें आदमी स्टडी करता है और लेकिन घर के मामलात उस पर नहीं है, जिम्मेदारियाँ नहीं है, कमाने की टेंशन नहीं उस पर, तो इसका मतलब ये वक्त इसके पास सुकून वाला फारिग वाला है, यानी फरागत भी है और सुकून भी है। कारोबारी आदमी अगर फारिग भी है ना तो वो कारोबारी टेंशन में रहता है, वो कहीं ना कहीं उसका लिंक है, अच्छा मुख्तलिफ कामों की नोयतें हैं, एक आदमी ऑफिस गया वापसी आ गया, लेकिन बिजनेस वाला तकरीबन जुड़ा ही रहता है, बाद में भी वो उसी से अटैच ही रहता है। तो जो फरागत है उसको भी नेमत कहा गया, गनीमत कहा गया, लेकिन तब ही गनीमत वो नेमत बनेगा जब आपने फरागत को अल्लाह और उसके रसूल की रजा वाले कामों में मशगूल किया। अगर उस फारिग रहने को अगर लोग इसमें तरह तरह के गुनाह करके, वीडियोस देखकर, गाने बाजे सुनकर, और लोग तो ऐसी हालत कैफियत है कि रमज़ान के रोज़े भी रख लें, इबादत में भी वो मशगूल, और फिर भी वो कहते हैं कि टाइम पास करने के लिए हमारे पास कुछ, तो वो गुनाहों का सारा मादल है या फजूलियात का सहारा। अब ना भी हो तो सोशल मीडिया तो है ही है, तो वो सोशल मीडिया पर जो कुछ भी बस देखते रहे, अच्छा भी देखते रहे, बुरा भी देखते रहे, और अपने रोज़े की जिसका मकसद ही अल्लाह ताला ने फरमा दिया कि लअल्लकुम तत्तकून, तुम्हें तकवा की वो नेमत नसीब हो जाएगी, तो वो परहेजगारी और तकवा कहाँ नसीब होगा कि जब हमारी इबादत है रोज़ा और काम उल्टे सीधे हो रहे,
उल्टे सीधे हो रहे हराम।
तो हदीस में इरशाद फरमाया गया कि जिस बंदे को उसका रोज़ा भूख और प्यास के अलावा किसी और काम से नहीं रोकता, जिसने गलत काम नहीं छोड़ा, झूठ नहीं छोड़ा, धोखा नहीं छोड़ा, तो फिर उसको फरमाया अल्लाह को कोई हाजत नहीं उसके भूखे और प्यासे,
जो रोजा बेहयाई और बुरी बातों से ना रोके, ऐसे रोजे की अल्लाह को कोई हाजत
नहीं कि वो उसके भूख और प्यास के सिवा उसको कुछ हासिल ना हो, तो रोजा जब
हासिल नहीं हो, वो के रोजा हो जाएगा लेकिन
जाहिर
रूहानियत,
तो उसको जो मकसद था, जो रोजे का मकसद था, वही उसने फौत कर,
वही फौत कर।
तो इसलिए कई चीजें ऐसी हैं, देखा नमाज है ना, नमाज की तरफ हम जाते हैं, इरशाद फरमाया इन्न सलात तन्हा अनिल फहशाई वल मुनकर, बेशक नमाज बुराई से भी रोकती है, बुरे कामों से भी रोकती है। ये फोश और बुरे कामों से नमाज कैसे रोकती है? नमाज ऐसे रोकती है कि आदमी जब नमाज की तरफ रहता है, नमाज पढ़नी है तो अब बाहर भी जाएगा तो कई तरह की बुराइयों से वो रुकना चाहिए उसको, और वो रुकेगा, वो अपनी तहारत का ख्याल रखेगा, वो अपने कपड़ों की सफाई का ख्याल रखेगा, और यही चीज़ उसको कई बुराइयों से रोक लेगी।
बिल्कुल
कि मुझे नमाज पढ़नी है, मेरे कपड़े तो कहीं जो है ना वो नापाकी की तरफ ना जाएं, आलूदगी की तरफ ना जाएं। तो एक इबादत का ये हिस्सा मिला और उसके तकाजे इतने आगे कि आदमी अपने आप को साफ सुथरा रख ले। तो इसलिए जो इबादत है वो भी इंसान को कई तरह के फजूलियात और ऐसे कामों से बचाती है। अगर हम खुश दिली और खुशनुदी के साथ इताअत वाले काम को हम बजा लाएंगे तो इंशाल्लाह हमारा भी टाइम अच्छे तरीके से पास होगा।
अच्छा मुफ्ती साहब ये बताएं कि हम लोग तो जाहिर फारिग हैं तो क्या करेंगे भाई, अब आजकल तो यही रह गया है कि भाई मोबाइल उठाओ गेम खेल लो। हमारे मदनी चैनल के नाज़रीन को बताएं कि सहाबाए किराम के पास भी तो फरागत हुआ करती होगी, या हमारे बुजुर्गान दीन के पास भी फरागत हुआ करती होगी, वो क्या करते थे इन औकात में?
देखें فراغت تو کئی جگہوں پر کئی اعتبار سے آدمی کو فراغت تو ملتی، کبھی کسی کا انتظار کر رہے ہیں فارغ ہیں،
جی
ٹھیک ہے، کہیں بیٹھے ہیں تو بھی فارغ ہیں، کوئی قافلہ کہیں سے آیا ہے راستے میں رکا پڑاؤ ڈالا اب آگے فراغت ہی ہے. بلکہ ایک مطلب رسول اللہ صلی اللہ علیہ وسلم کا ایک قافلہ آ رہا تھا، ایک تو آج صلی اللہ علیہ وسلم نے صحابہ سے فرمایا کہ آرام کر لو، فرمایا کہ دو ایسے کوئی بندے ہوں، دو ایسے مل جائیں کہ جو ان کی نگہبانی کر لیں، آج کی ڈیوٹی سنبھال لیں، یعنی وہ جاگتے رہیں باقی سو جائیں. اب ان میں سے ایک مہاجر صحابی تھے ایک انصاری صحابی، کہا کہ ہمیں یہ ڈیوٹی دے دیں، ہمیں قبول فرما لیں اس کے ہم. کہا ٹھیک ہے، بقیہ کو کہا آرام کریں اور ان کو کہا کہ آپ یہ پہرہ داری دے رہے. اب وہ دونوں جب بیٹھے، اب یہ بھی ٹائم گزارنا ہی ہے نا،
جی
اب رات انتظار کرنی ہے نا. آپس میں کہا یار ہم دونوں ہی بیٹھے ہیں، تو ایک نے مشورہ دیا کہ ایسا نہ کریں کہ آدھی رات آپ سو جائیں اور میں پہرہ دے دیتا ہوں، پھر میں سو جاؤں گا تو آپ پہرہ دے دینا، آپ جاگتے رہنا. انہوں نے کہا ہاں ہو تو سکتا ہے اسے، چلیں ایسا کر لیتے ہیں. اب ان کو کہا کہ مہاجر صحابی کو کہا کہ آپ سو جائیں، انصاری صحابی نے کہا میں پہرا دیتا ہوں. اب وہ پہرا دینے کے لیے، اب انہوں نے سوچا کہ جاگنا تو ہے ہی ہے، ٹائم بھی گزارنا ہے، کیوں نہ نماز ہی پڑھ لوں، یعنی نفل نماز شروع کر لیتا ہے. اب قرآن بھی یاد، قرآن کی صورتیں بھی یاد ہیں، انہوں نے نماز شروع کی، سورہ کہا پڑھنا شروع کر دی. اب یہ بھی ٹائم گزار رہے ہیں، ٹھیک ہے،
کیا بات،
لیکن اللہ کی عبادت کرتے ہوئے اور نماز پڑھتے ہوئے.
سبحان اللہ.
دشمنوں میں سے کسی نے دیکھا کہ کوئی آدمی کھڑا ہے اور نماز پڑھ رہا ہے، تو اس نے تیر چلا دیا. اب وہ تیر آ کے لگ گیا، ان کو پیوست ہو گیا. اب وہ اپنی نماز انہوں نے نہیں توڑی، پھر دوبارہ اس نے تیر چلا دیا، پھر اسی طرح ہوا، انہوں نے نماز اپنی نہیں توڑی. کہ دوبارہ پھر ایسا حملہ ہوا تو میں نے اپنی نماز کو مختصر کر کے کمپلیٹ کی اور ساتھی کو اٹھایا. انہوں نے بولا اللہ کے بندے آپ زخمی ہو گئے اور آپ نے مجھے بتایا ہی نہیں. تو انہوں نے کہا کہ میں نے سورہ کہف شروع کی تھی، میرا دل نہیں تھا کہ اس سے پڑھے بغیر ہی نماز ختم ہو جائے.
کیا ہوا،
میری پوری پڑھ، سورہ کہف تقریباً آدھے سپارے پر، کہا میں پوری پڑھ لیتا، لیکن رسول اللہ صلی اللہ علیہ وسلم نے جو ذمہ داری دی تھی اس کا احساس بھی تھا کہ کہیں ایسا نہیں ہو کہ اس کے اندر کوئی کمی واقع ہو، تو اس لیے میں نے اپنی نماز کو وہیں موقوف کر کے اور یہ آپ کو بتایا. یعنی کیسے نماز قرآن کے شہدائی تھے، وقت گزارنے کے لیے. آج ہم یہ کہ یہ واقعہ ہمارے لیے کئی جگہوں پہ کام آئے گا، ہم تو گھر بیٹھے بھی ہم دیگر چیزوں پہ، قرآن پاک موجود ہے گھر پہ. کئی لوگ انیس بھائی آپ کو ایسے میں قرآن کو باقاعدہ کھول کر پڑھنے کا ٹائم نہیں، اچھا وہ موبائل کا ہی پوچھتے رہیں گے، وہ آئی پیڈ سے پوچھیں گے، موبائل سے، قرآن بھی اس سے پوچھنے، کئی ہم سے پوچھتے رہتے ہیں کہ بے وضو تو ہم پڑھ سکتے ہیں قرآن موبائل میں، تو ہم پڑھ لیں. تو مشورہ دیتے ہیں ٹھیک ہے بھائی آپ پڑھنا چاہتے ہیں تو آپ پڑھیے، اور چاہے موبائل میں پڑھ لیں یا ویسے پڑھ لیں، بہتر یہی ہے کہ وضو کر لینا چاہیے. قرآن پاک موبائل سے بھی آپ پڑھ رہے ہیں، لیکن جب قرآن آپ کے پاس موجود ہے، مسجد میں اتنے قرآن شریف رکھے ہوئے ہیں، مسجد میں بھی لوگ موبائل کھول کے وہ پڑھ رہے ہیں. اب یہ تو ہم دور سے دیکھنے والے کا حسن زانی ہے اگر قرآن پڑھ رہا ہوگا، اب وہ موبائل پہ اگر کیا کر رہے ہیں، یہ تو ہم کسی کے بارے میں بدگمانی کرنی نہیں چاہیے، لیکن بدگمانی کا موقع بھی نہیں دینا چاہیے. اب مسجد میں بھی ایسے اوقات میں اس طرح کے معاملات، تو ہر جگہ ٹائم پاس کرنا، وقت گزارنا، اس کے اچھے کام بھی ہمارے پاس کئی ہو سکتے ہیں. ذہن نصیب آدمی استغفار کرنا شروع کر دے، آپ کچھ اپنے معمولات میں وظیفے شامل کر لیجئے، آپ دیکھیں آپ کا ٹائم بھی انشاءاللہ برکتوں والا گزرے گا، اور خاص آپ کو یہ رحمتیں بھی نصیب ہوں گی درود پاک. تو کچھ نہ کچھ پڑھ کر، یا کم از کم میں آپ کو یہ کہوں کہ آخری درجہ تو یہ ہوگا کہ گناہ کے کام کر کے ٹائم نہ پاس
کرے، کم از کم جائز کاموں میں
کم جائز کام کرے. یعنی اس سے اچھا تو آپ اپنی دنیاوی بزنس یا اس میں کچھ آپ مشغول ہو جائیں.
اچھا مفتی صاحب ایک چیز دیکھی گئی ہے کہ یہ جو نوجوان طبقہ ہوتا ہے 14-15-16 سال کی عمر میں، خاص طور پہ گیپ آتا ہے میٹرک کے بعد رزلٹ آ رہا ہے، 2-4 مہینے کی فراغت، یا جناب انٹر کا رزلٹ آ رہا ہے لمبی فراغت، صحیح ہے، والدین بھی چھوڑ دیتے ہیں بچہ پڑھ رہا ہے جناب، تو یہ اتنی لمبی لمبی فراغت آ جاتی ہے، اور اس میں پھر یہ بچے کہتے ہیں کہ بور ہو رہے ہیں. وہ بور ہونے کے لیے اکثر گناہوں کے ذرائع، آپ گیم بھی کھیل رہے ہیں، میوزک تو بج رہا ہے نا
جی،
جناب موویز دیکھنا کوئی بات ہی نہیں رہی، اس کو گناہ ہی نہیں سمجھا جاتا. یعنی अब पता नहीं क्या क्या कुफरियात चल रहे होते हैं, गाने सुन रहे हैं, पता नहीं कहाँ कहाँ टाइम पास। यही लड़के जब ये बड़े हो जाते हैं, मिडल एज में पहुँचते हैं, तो रो रहे होते हैं, एक काश यार वो जो उम्र थी ज़बरदस्ती, उसमें मैं फुला कोर्स कर लेता या जनाब फुला तालीम हासिल कर लेता, तो आज मैं जो है ना फुला जगह पे बैठा होता। उस वक्त अफसोस होता है, और जब टाइम पास कर रहे होते हैं उस वक्त कुछ नहीं होता, बोर हो रहे हैं। पर ना बोरिंग का तो लफ्ज़ ही नहीं होना चाहिए हमारी डिक्शनरी में, क्योंकि आप जनाब अगर वक्त है तो कोई कोर्स कर लें, कोई काम कर लें, कुछ सीख लें, दीनी तालीम हासिल कर लें। माशाल्लाह दावत इस्लामी की वेबसाइट पर, दावत इस्लामी के ऑनलाइन कोर्सेज होते हैं, छोटे छोटे नमाज के कोर्स होते हैं, अकाइद के कोर्स हैं, जनाब फ़र्ज़ उलूम के कोर्स हैं, मुख्तलिफ कोर्स हैं, तजवीद के कोर्स हैं। इस तरह भी तो टाइम को जो है ना कीमती बनाया जा सकता है।
यहाँ पे मैं कहूँगा कि वालदैन को भी थोड़ी ज़िम्मेदारी वो अपनी निभानी है, और बतौर ख़ास जो वालिद साहब हैं जहाँ दीगर मामलात को देखते हैं, तो उनको अपनी औलाद पर और फिर औलाद पर जो वक्त है नज़र रखने का। लेकिन कहा जाता है ना औलाद को आप सोने के निवाले खिलाएं, अच्छा से अच्छा खिलाएं, लेकिन नज़र शेर की रखें, नज़र भी आप फिर वैसी रखें। आपने खुद उनके वक्त को किस तरह आपने शुमार किया हुआ है? भाई 5 घंटे वो कहीं जाते हैं, स्टडी करते हैं, पढ़ते हैं, ये वो, आप अंदाज़ा करें कि उसमें से कौन सा ऐसा वक्त और कितना वक्त निकल रहा है। ठीक है, आपने कुछ देर के लिए उनको कोई फिजिकल खेल कूद के या कोई इस तरह के जायज़ तरीके वाले कोई है तो आपने कुछ वक्त दिया हुआ है, लेकिन ऐसा तो नहीं आपने बिल्कुल फजूल उनको इतना छोड़ा हुआ कि जिसमें फजूल नहीं बल्कि गुनाह के कामों में वो मशगूल हो गए? क्योंकि आदमी पहले फजूल कामों में पड़ता है, फिर आगे आगे गुनाह के कामों में पड़ता है। तो ये जो इसकी हदबंदी है या इसका ख्याल, तो ये माँ बाप को ख्याल रखना होगा, बेटों पर भी बेटियों पर भी। हमारे यहाँ मामला ये होता है कि जब भी कोई कामयाबी हासिल कर रहा है, उसके पेपर हो चुके हैं या कोई और कामयाबी, तो उसको जो तोहफे तहाइफ हैं वो ही मोबाइल से शुरू होंगे। आजकल तो बच्चों की तलब ही यही है ना कि आप मोबाइल लेके, सबसे पहले आपको ये है कि कोई और चीज़ नहीं चाहिए उसको, वो खेल खेल की भी कोई सामान नहीं मांगेगा, कहेगा मुझे मोबाइल चाहिए, आपको मोबाइल लेकर दे दो। तो इन चीज़ों के अंदर हम गोया के खुद ही डाल रहे होते हैं। और आप छोटे छोटे बच्चे हैं, आप घर में किस घर से आप छुपा हुआ है? माँ बेटों को देखती है, बेटी को देखती है, छोटे बच्चों को देखती है, चुप कराना है, हाथ में मोबाइल पकड़ा दिया। और बच्चे भी इतने हैं कि 2-2 साल 3-3 साल वाले भी सोशल मीडिया, यानी मोबाइल पकड़ा दें चुप कर जाएंगे, खिलौना उनको गोया के मिल गया। तो बहरहाल मोबाइल की अब कितनी हम मजम्मत करें और हम किस किस को इससे जो है ना वो रोका जा सकता है, कैसे रोका जा सकता है, लेकिन कम अज़ कम ये तो हो सकता है कि माँ बाप इस तौर पर अपनी औलाद को ज़रूर नज़र रखें कि वो किसी बुरी सोहबत में मोबाइल के ज़रिए ना पड़ रहा हो, उसका इस्तेमाल कहीं बुरा ना होता जरूर। तो इन चीज़ों का ख्याल रखना, ये माँ बाप को बहरहाल इस पे ऊपर निगाह रखनी चाहिए।
और ये वक्त देखिए, ये वक्त गुजर जाता है, वक्त तो आप गुजार रहे हैं, गुजर गए, हकीकत में आप गुजर रहे हैं, वक्त नहीं गुजर रहा, आप गुजर रहे हैं। अब वो वक्त था जिसमें पढ़ सकते थे, कुछ कर सकते थे, वो छोड़ के लग गए जनाब टाइम पास कर रहे हैं। फिर बड़े होते हैं तो सोचते हैं कि काश यार मैं ये कोर्स कर लेता, ये कर लेता, वो कर लेता। कम अज़ कम इंसान को एक वक्त गुजारने का एक बड़ा अच्छा ज़रिया किताबें भी हैं।
बिल्कुल,
किताब दोस्ती की जाए। मैं एक सर्च देख रहा था कि इस तरह भी सर्च की जाती है, ये बड़ी अजीब व गरीब बात हो गई नाज़रीन के लिए, यानी मुल्कों को जो देखा जाता है ना, तरक्की याफ्ता मुमालिक को, तो वो इस तरह भी देखा जाता है कि किस मुल्क में कितनी ज़्यादा किताबें छपती है। ये भी सर्च का स्टाइल है,
ज़ाहिर
छपती है तो ज़ाहिर है पढ़ते भी होंगे। तो हम वेस्टर्न कंट्रीज़ में और आगे पीछे देखते हैं जनाब, ज़रा जो है ना क्या कहते हैं वो, बस इसके इंतज़ार में लोग बैठे हुए किताबें रीड कर रहे हैं ना, तो रीडर्स ही लीडर्स बनते हैं। तो किताबें यानी हमारी जो आदतें थी मुसलमानों की, यानी मुताले का शौक़, इल्म के लिए दिलचस्पी, हमें तो तरगीब दिलाई गई है कि झूले से लेकर कब्र तक इल्म हासिल करो, तो हम वो कौम है जो हर वक्त मुताले में लगी रहती थी। और आज हम तो ना जाने किन कामों में लग गए, हमें ये तोहफा दे दिया गया, इसमें हम लगे हुए हैं। और अगयार जो है, दूसरी कौमें जो हैं, वो तो ज़रा देर 10 मिनट इंतज़ार करना, किताबें लेकर बैठ जाते हैं, जो भी पढ़ रहे हैं कुछ ना कुछ लगे हुए हैं पढ़ रहे हैं। और हम जो है आज जो है ना, हमारा वक्त पास नहीं हो रहा, हमारे पास एक ही पास करने की चीज़ है जनाब मोबाइल। वरना मोबाइल में भी यानी क्या कहते हैं, ऑडियो बुक्स मौजूद हैं, आपसे नहीं पढ़ा जाता, आप ऑडियो बुक्स सुनें, आप बुक्स पढ़ें, दावत इस्लामी की वेबसाइट का विज़िट करें, इतनी किताबें, ख़जाना मिलेगा इल्म का, क्यों टाइम पास नहीं होगा? ज़बरदस्त टाइम, बल्कि आपका वो जो फजूल वक्त जिसे आप कह रहे थे वो कीमती बन जाएगा। काश के मुताले का शौक़।
ये वाकई इसमें कई बासलाहियत भी ऐसे होते हैं और कई तरह के अच्छे कोर्सेज कर भी सकते हैं। वो कोर्सेज चाहे दीनी तौर पर बेहतर हो या दुनियावी तौर पर, ठीक है, दीनी मामलात को हमें तरजीहन करना चाहिए और तरजीह देकर वो मामलात हम दीनी तौर पर भी इल्म हासिल करें।
बिल्कुल,
लेकिन कई ऐसे जो दुनियावी तौर पर भी कोर्सेज होते हैं और उनमें भी आपको फवायद हासिल हो सकते हैं, कम अज़ कम आप फजूलियात से बच सकते हैं। एक आपको हुनर मिल जाता है, वो खलीफा हारून रशीद के पास जो एक नौजवान को लाया गया था काजी, बड़ा कमाल का आदमी का, क्या कहा, इतनी प्रैक्टिस की इस बंदे ने कि एक सुई वो ज़मीन में लगाता है, दूसरी सुई को उसके नाके से गुजार देता है, यानी इतना माहिर हो चुका है। अब आप बताएं कि वो सुई के हम अब जो सुई में धागा डालने से पता नहीं आदमी के कितनी बार उसको वो करे, लेकिन वो सुई के उस फेंकता है उससे नाके से उसके सुराख से सुई गुजार देता है। अरे कहा कितनी इसने मेहनत की होगी। अच्छा कहा कि चलो अभी दिखाओ ये कमाल अपना, उसने सुई मारी और गुजार दी। अच्छा खलीफा ने कहा कि इसको इनाम दो लेकिन इसको साथ सजा भी दो, यानी कोड़े मारने का कहा। लोग हैरान हुए, वो जरा क्या अली जा, ये क्या इनाम भी और सजा भी, कहा इनाम भी दो सजा भी दो, क्या क्यों का इनाम तो चलो इसलिए कि ये इसने एक प्रैक्टिस की और ये
महारत
एक महारत हासिल कर ली, सजा इसलिए दो कि इतना जहीन आदमी है तो कितने फजूल काम में टाइम गुजारता ना, तो कोई अच्छा काम कर ले, कोई और अपनी जहानत से फायदा उठा ले।
तो यहाँ होता है ना
प्रैक्टिस कर करके ये यहाँ तक
मोमबत्तियों से घर बनाने का रिकॉर्ड कायम किया जा रहा है, तिलिया जमा करके घर बनाने का, कहा भाई 2 साल से ये खा के रिकॉर्ड कायम कर रहा है, यानी किस चीज का रिकॉर्ड, किन फजूलियात में लग गए भाई।
तो करना है तो अच्छे अच्छे कामों में भी आप रिकॉर्ड कायम कर सकते हैं, इन कामों में भी आप इस तरफ जो है वो, तो अपने बच्चों को भी ऐसा शौक दिलाएं। हजरत उमर रदी अल्लाह तआला नो एक मरतबा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास बैठे हैं, हजरत अब्दुल्लाह बिन उमर भी थे, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, सवाल पूछा, ये भी एक शौक दिलाने के ना, फरमाया वो कौन सा दरख्त है जिसकी मिसाल मोमिन की तरह है,
अल्लाह
मोमिन की तरह उसकी मिसाल वो दरख्त कौन सा है। तो खामोशी इख्तियार की, कोई किसी ने नहीं बताया, पूछा तो फिर खामोशी, तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया खजूर का दरख्त है जिसकी मिसाल मोमिन की तरह,
मोमिन की तरह, अल्लाह
ये बढ़ता भी है, फल भी देता है, यानी लोगों को फायदा ही पहुंचाता है, इसके जरिए से फायदा ही लोगों को पहुँचता है। तो मोमिन को ये ऐसा होना चाहिए कि उसके जरिए से फायदा पहुँचे। तो हजरत अब्दुल्लाह बिन उमर रदी अल्लाह तआला ने जब ये सारा सुना ना, तो अब मजलिस से उठे तो अपने वालिद साहब से कहने लगे कि मुझे पता था कौन सा दरख्त था, मुझे पता था। कहा अच्छा, तो कहा बताया क्यों नहीं। कहा मैंने इसलिए नहीं बताया कि इतने बड़े बड़े अकाबरीन हजरत सिद्दीक अकबर रदी अल्लाह तआला ये बैठे हुए, दोनों पहले अदब वाला भी पहलू और साथ ये, लेकिन बात चीजें ऐसी होती है ना कि बंदा हजरत उमर रदी अल्लाह तआला ने कहते हैं आप बता देते ना तो मेरे लिए ज्यादा मतलब खुशी का बाइस होता, ज़ाहिर है कि हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम पूछ रहे हैं तो आप बता देते, तो इनका ना बताना भी अदब के पेशे नजर था, लेकिन बता देना ये अपने वालिद को खुश दिल में खुशी दाखिल करता। मैं आपसे ये अर्ज करना चाह रहा हूँ कि ये अभी जवानी वाली उम्र के हैं, यानी अभी जवान हो रहे हैं, शहजादे हैं उनके, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम सवाल कर रहे हैं, इनको उनका जवाब आता है, और ये आप रदी अल्लाह तआला अन्हु की जवानी में भी इल्म के साथ ऐसी एक वाबस्तगी थी। और कितनी रिवायात हजरत अब्दुल्लाह बिन उमर रदी अल्लाह तआला अन्हु, कितनी रिवायात, तो ये ऐसी हस्तियां भी थी,
और ये जबकि उस वक्त बिल्कुल यंग थे,
बिल्कुल यंग थे, तो ये हस्तियां भी थी। तो इसलिए अपने अंदर जो सलाहियत है, काबिलियत है, उसको किसी अच्छे अंदाज से हम वो करें, उसका इजहार भी करें, और कोई अच्छे टारगेट आप ऐसे अचीव करें कि जिनके ऊपर हासिल करके आपको भी फख्र हो और दीनी तौर पर भी आपको फायदा।
हमारे एक माशरे की सितम ज़रीफ़ी है, सितम ज़रीफ़ी मैं कहूँगा, बच्चे की जो ख़ास तरबियत की उम्र होती है 6 साल तक, इसमें बच्चे की घुट्टी में, यानी यहाँ तक साइंस कहती है कि अगर 5 ज़बानें एक साथ सिखाई जाए ना तो बच्चा सीख सकता है उस उम्र में, 5-6 साल की उम्र में। तो उस उम्र को तो हम ज़ाया ही कर देते हैं कि बच्चा है, देखते भी नहीं है ना उसे, उठना बैठना सही तरीके से सिखाते हैं ना, गुफ्तगू के आदाब सिखाते हैं, बच्चा नाच रहा है हम खुश है, बच्चा गालियाँ दे रहा है बहादुर हो गया है। तो यानी हम सितम ज़रीफ़ी है, यकीन करें कि एक तो ये उम्र हम ज़ाया कर देते हैं। अब आई टीन एज, ये ग्रोथ का टाइम है, दिमाग चलता है, मजबूत दिमाग, उसमें जनाब ये नौजवान जो है ना पागल हुआ हुआ है कि ये तो खेलने की उम्र है यार, ये तो खेलने की उम्र, और पूरा की खेलने की उम्र कहकर वो वक्त जो खास वक्त था अपने आप को बनाने का,
बिल्कुल
अपने आप को बनाने का, आप वही यूटर्न का टाइम होता है जिंदगी का, आप जनाब दीनी तौर पे आप आलिम बन जाएं, मुफ्ती बन जाएं, हाफिज बन जाएं, दुनियावी तौर पे आप इंजीनियर बन जाते, डॉक्टर बन जाते, वो सारा वक्त फजूलियात में ज़ाया कर दिया कि जनाब मैं तो जवान हूँ यार, ये खेलने की उम्र है। तो ये बड़ी सितम ज़रीफ़ी है, वो बचपन की उम्र जो तरबियत की थी वो ऐसे ही गुजर जाती है, बच्चा है, अब जवान हो गया तो ये तो जवान है यार, इसके भी कुछ जो है ना अरमान है जनाब करने दो, गुनाहों में पूरा वक्त गुजार दिया, और फिर जब शादी हो गई, सर पे जिम्मेदारियां पड़ गई, अब रोते हैं कि काश यार उस उम्र में मैं पढ़ लेता, कुछ बन जाता। अपने आप को जो बनाने की उम्र है वो कीमती वक्त है, इंसान की ग्रोथ हो रही होती है, दिमाग चल रहा होता है, वो हम जाया कर देते हैं।
ये दीनी तौर पर भी आप देखें कि जिन्होंने भी कोई दीनी तौर पर मनसब भी हासिल किए हैं,
जी
आप तो उनकी जो तालिबे इल्मी के अदवार हैं उनसे पूछ के आप देख लें कि वो कैसे गुजरते थे उनके। अच्छा, उनकी यही जो उम्र आप बता रहे हैं ना, जिस वक्त एक सलाहियत भी है और इल्मी तौर पर जहानत भी है और उसमें बर वक्त इसको काम में लाए,
बिल्कुल
उसके फवायदे अलग होते हैं। अब इसको हमारी एक तबका है नौजवानों का, मैं तो जुम्मतुल मुबारक के बयान में भी कहता हूँ कि आपको आपके माँ बाप ने यार पढ़ने के लिए अगर ये टाइम दे दिया है, ये टाइम दे दिया, ये भी तो उनकी एक आप पर इन्वेस्टमेंट हो रही है एक तरह की, कि आपको खर्चा भी दे रहे हैं, सब कुछ कर रहे हैं, लेकिन आप पढ़ाई की नाम पर उनको धोखे में मुब्तला कर रहे हैं, आप कुछ और कामों में मशगूल हो गए और वक्त आप प्रॉपर ले रहे हैं, उस काम को आप अपने फजूल कामों में खर्च कर लें या गुनाह भरे कामों में खर्च कर रहे हैं या गुनाह भरे कामों में वो टाइम लगा रहे हैं, तो ये नुकसान आपको ही आगे जाकर उठाना है। आप पछताएंगे, आप खुद सोचेंगे शादी किसकी नहीं होनी, शादी तकरीबन किसकी नहीं होनी, सबकी हो जाती है, लेकिन जो फिक्रें माँ बाप की हैं वो उम्र से पहले ही ऐसे बच्चे अपने जहनों में ले लेते हैं कि पता नहीं माँ बाप ने इस हवाले से कोई फैसला गलत सोचा होगा हमारे बारे में, बकिया सब सही सोचे होंगे, तो ये फैसला मैं खुद ही कुछ कर लूँ या इसके बारे में मैं खुद ही सोचने लग जाऊँ। आपके माँ बाप को ज़्यादा फिक्र है इस चीज़ की कि वो किस तरह आपके जो हक में बेहतर है वो इसी तरह सोच रहे होंगे, लेकिन ये उम्र हमारे यहाँ आमतौर पर इसमें गुजारते। आप खुद सोचिए कि जब बच्चा 18 साल से लेकर 26 साल या 28 साल की उम्र है, इसमें कुछ नहीं बन सका, आगे भी बहुत,
जिंदगी भर कुछ नहीं बन,
आगे भी बहुत, 28 30 साल के बाद क्या बनने की उम्मीद है?
माँ बाप जब डांट रहे होते हैं,
बन गया बुजुर्ग बन
ले, उस वक्त वो पता नहीं क्या समझ रहा होता है, वरना उसी के लिए कह रहे होते हैं, माँ बाप ने तो कब्रों में चला जाना है, आप पढ़ेंगे तो वो आपके ही काम आना है,
बिल्कुल। और जो कुछ बन जाते हैं वो आज माँ बाप को दुआएं दे रहे होते हैं, अगरचे उस वक्त उनको माँ बाप का बोलना कड़वा लगा,
कड़वा
लगा, अगरचे उस वक्त वो माँ बाप के बोलने पर शायद नाराज होते हों, लेकिन आज कहते हैं, कई अपने असाज़ा को याद रखते हैं, नहीं भाई उन्होंने जो बर वक्त हमारी तरबियत की और ठीक वाली तरबियत की तो बहुत अच्छा किया उन्होंने। इसी तरह माँ बाप के हवाले से भी कहते हैं, तो ये एहसास सबको होता है, लेकिन एहसास का भी एक अपना टाइम है,
टाइम है,
और जब लोगों को आम तौर पर एहसास होता है उस वक्त टाइम नहीं होता, और जब टाइम है उस वक्त एहसास,
वक्त जब गुजर गया ना मुफ्ती साहब, अब जो एहसास होता है वो एहसास नहीं, वो हसरत होती
है, हसरत ही होती
है, काश काश कर लेता, उस काश से बचने के लिए आज जाग जाइए। ख्वाब देखने के लिए बंदा सोता है, लेकिन ख्वाब की ताबीर के लिए, ख्वाब को शर्मिंदा है ताबीर तक पहुँचाने के लिए बंदे को जागना पड़ता है, जागिए जागिए। ये टाइम पास, टाइम पास का लफ्ज ही निकल जाना चाहिए हमारी डिक्शनरी से। आखिर में प्रोग्राम के इख्तिताम पर अमीर अहले सुन्नत का एक कॉल अर्ज करूंगा, बड़ा प्यारा कॉल है, इसको अपनी गिरह से बांध लीजिए। अमीर अहले सुन्नत फरमाते हैं कि करने वाले कामों में लगो वरना ना करने वाले कामों में पड़ जाओगे। तो जब कोई सही काम हम नहीं करेंगे, जब अपना वक्त सही मामलात में सर्फ नहीं करेंगे, तो जाहिर है कि फजूलियात में पड़ेंगे, फिर हमारे पास टाइम भी होगा। दुनिया के फजूल तरीन शख्स का ये कहना है कि मैं मसरूफ हूँ, जो कहता है मैं मसरूफ हूँ उसके बाद टाइम ही टाइम होता है, फजूल लोगों का ये कहना है। वरना आम तौर पे जो लोग अपने वक्त की कदर को जानते हैं वही लोग जो है कुछ कर पाते हैं इस दुनिया के अंदर। जिस शख्स के पास टाइम पास करने के लिए बहुत सारा टाइम है, ऐसा शख्स फजूल है, जाहिर आगे भी वो कुछ नहीं बड़ा काम कर पाएगा। तो अल्लाह तबारक व तआला हमें وقت کی اہمیت کو سمجھنے کی توفیق عطا فرمائیے. آئیے پروگرام کے اختتام کی طرف چلتے ہیں. انشاءاللہ عزوجل ابھی ہم نعت رسول مقبول صلی اللہ تعالیٰ علیہ وآلہ وسلم سنیں گے, اور اس کے بعد انشاءاللہ عزوجل بزرگ کی نیاز کی جائے گی انشاءاللہ. الحمدللہ ہماری خوش قسمتی ہمارے درمیان نعتخواں محمد خلیل عطاری موجود ہیں, تو انشاءاللہ خلیل بھائی ہمیں نعت سنا کر ہمارے دلوں کو منور فرمائیں گے انشاءاللہ. خلیل بھائی
صلی اللہ صلی اللہ صلی اللہ علیہ وسلم صلی اللہ صلی اللہ صلی اللہ علیہ وسلم صلی اللہ صلی اللہ صلی اللہ علیہ وسلم آل سے آلہ رفعت والے آل سے آلہ رفعت والے بال سے بالا عظمت والے بال سے بالا عظمت والے سب سے برتر عزت والے سب سے برتر عزت والے صلی اللہ صلی اللہ صلی اللہ صلی اللہ صلی اللہ علیہ وسلم صلی اللہ صلی اللہ صلی اللہ علیہ وسلم سدرا تمہارا عرش تمہارا سدرا تمہارا عرش تمہارا کرسی تمہاری فرش تمہارا کرسی تمہاری فرش تمہارا مالک دوزخ جنت والے مالک دوزخ جنت والے صلی اللہ صلی اللہ صلی اللہ صلی اللہ صلی اللہ علیہ وسلم صلی اللہ صلی اللہ صلی اللہ علیہ وسلم ہم ہیں بیٹھے تمہارے دوارے ہم ہیں بیٹھے تمہارے دوارے اپنی اپنی جھولی پسارے اپنی اپنی جھولی پسارے ہم ہیں بیٹھے تمہارے دوارے ہم ہیں بیٹھے تمہارے دوارے اپنی اپنی جھولی پسارے اپنی اپنی جھولی پسارے داتا پیارے دولت والے داتا پیارے دولت والے صلی اللہ صلی اللہ صلی اللہ صلی اللہ صلی اللہ علیہ وسلم صلی اللہ صلی اللہ صلی اللہ علیہ وسلم تم ہو ہمارے ہم ہیں تمہارے تم ہو ہمارے ہم ہیں تمہارے رب کے پیارے راج دلارے رب کے پیارے راج دلارے عزت والے عظمت والے عزت والے عظمت والے صلی اللہ صلی اللہ صلی اللہ صلی اللہ صلی اللہ علیہ وسلم صلی اللہ صلی اللہ صلی اللہ علیہ وسلم کوئی نہیں ہے ایسا کا کوئی نہیں ہے ایسا کا پردہ ڈھانپے جو تنگوں کا پردہ ڈھانپے جو تنگوں کا شرم حیا ہو غیرت والے شرم حیا ہو غیرت والے صلی اللہ صلی اللہ صلی اللہ صلی اللہ صلی اللہ علیہ وسلم صلی اللہ صلی اللہ صلی اللہ علیہ وسلم للخبر لو نوری کی للخبر لو نوری کی اچھی صورت ہو نوری کی اچھی صورت ہو نوری کی کی للہ خبر لو آتی کی للہ خبر لو آتی کی اچھی صورت ہو آتی کی اچھی صورت ہو آتی کی چاند سی اچھی صورت والے چاند سی اچھی صورت والے صلی اللہ صلی اللہ صلی اللہ صلی اللہ صلی اللہ علیہ وسلم صلی اللہ صلی اللہ صلی اللہ علیہ وسلم
سبحان اللہ. آج جن بزرگ ہستی کی انشاءاللہ عزوجل ہم نیاز کریں گے, ان کا نام بہت بڑا نام, شہزادی کونین حضرت بی بی فاطمہ رضی اللہ تعالیٰ عنہ کے دل کے چین, حضرت امام حسین رضی اللہ تعالیٰ عنہ کے پوتے اور امام زین العابدین رضی اللہ تعالیٰ عنہ کے شہزادے, سلسلہ قادریہ اتاریہ کے پانچویں شیخ طریقت حضرت امام باقر رحمۃ اللہ تعالیٰ علیہ. آج انشاءاللہ عزوجل ان کا تعارف پیش کیا جائے گا اور ان کے نام کی نیاز کی جائے گی. آپ کا مبارک نام محمد کنیت ابو جعفر اور لقب باقر شاکر ہے. آپ کی ولادت شریف واقعہ کربلا سے تقریباً 3 سال پہلے 3 صفر المظفر سن 57 ہجری بروز جماعت المبارک مدینہ پاک میں ہوئی. آپ کو باقر کیوں کہا جاتا تھا؟ آپ رحمۃ اللہ تعالی علیہ کو باقر کہنے کی وجہ السوائق المحرقہ میں یہ بیان کی گئی کہ بقر الارض زمین پھاڑنے اور اس کے چھپے خزانوں کو نکالنے کو کہتے ہیں. اس لیے آپ رحمۃ اللہ تعالی علیہ نے اللہ پاک کے احکامات کے اندر راز و معرفت کے چھپے خزانوں کو ظاہر فرما کر ان کی حکمت بیان فرمائی, اس وجہ سے آپ کو باقر یعنی علم کو چیرنے والے کہا جاتا تھا. اور آپ وسیع العلم یعنی بہت زیادہ علم والے تھے, لہٰذا آپ کو باقر کہا جاتا تھا. تو آج انشاءاللہ عزوجل امام باقر رحمۃ اللہ تعالیٰ علیہ کی نیاز کی جائے گی.
ثواب اعمال کا میرے تو پہنچا ساری امت کو.
اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم, الحمد للہ رب العالمین, الرحمن الرحیم.
ثواب اعمال کا میرے تو پہنچا ساری امت کو.
الحمد للہ رب العالمین والصلاۃ والسلام علی سید المرسلین. یا کریم یا رحیم اے مالک و مولا پروردگار, آج کی اس فاتحہ کو اپنی بارگاہ میں قبول فرما. الہ العالمین یا رحم الراحمین, اس کا ثواب نبی پاک صلی اللہ علیہ وآلہ وسلم کی بارگاہ میں پیش کرتے قبول فرما. آپ صلی اللہ علیہ وسلم کے توسل توفیل تمام انبیاء کرام علیہم السلام, صحابہ کرام علیہ مردوان, اولیاء صالحین کاملین اور بالخصوص سیدنا امام باقر رضی اللہ تعالیٰ عنہ, ان کی روح کو اسال کرتے قبول فرما. آج جو باتیں سیکھی سمجھی, جن باتوں پر عمل کرنے کا کہا گیا, میرے مالک ہم سب کو کرنے کی توفیق عطا فرما, اور جن فضولیات اور گناہوں سے بچنے کا کہا گیا ان سب سے ہم کو بچنے کی توفیق عطا فرما. وصلی اللہ تعالیٰ علیہ وسلم محمد.
ناظرین اکرام, اسی کے ساتھ اجازت چاہتے ہیں. انشاءاللہ عزوجل اگلے ہفتے نئے موضوع کے ساتھ نئے ایپیسوڈ کے ساتھ آپ کی بارگاہ میں حاضر ہوں گے. جزاک اللہ خیرا.
ثواب اعمال کا میرے تو پہنچا ساری امت کو.